أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أهل بيت الطيبين الطاهرين المعصومين. أما بعد، فقد قال الحكيم في كتابه المجيد وفرقانه الحميد، بسم الله الرحمن الرحيم، ياسين والقرآن الحكيم. إن شاء الله آج هم سورة ياسين کی تفسیر کا آغاز کر رہے ہیں، اور ہم سب کو اس بات کا علم ہے کہ سورہ یاسین کی جو فضیلت ہے اور سورہ یاسین کی جو اہمیت ہے، اس لحاظ سے میں سمجھتا ہوں کہ بہت بہت زیادہ احباب کا تقاضا بھی تھا کہ میں سورہ یاسین کی تفسیر کا آغاز کروں، لہٰذا آج ہم اس سورہ کے اوپر جو ہے وہ گفتگو کریں گے، اور آج کی جو ہماری گفتگو ہے وہ زیادہ تر مقدماتی ہوگی، تمہید کے طور پر، اور ٹاپکس ٹاپک کا میں نے آپ کے سامنے ایکسپلین کیا، اعلان کیا کہ ہم کس عنوان کے تحت جو ہے وہ بات کریں گے. جنرلی میں تھوڑا سا دوبارہ ریپیٹ کرتا چلوں کہ جو ہماری میتھڈالوجی ہے، جو تفسیر قرآن کا ہمارا گزشتہ 2-3 سال سے درس کا سلسلہ جاری ہے، اس میں جو میری روش ہے اور طریقہ کار ہے وہ یہ ہے کہ جس آیت کی بھی تفصیل ترتیب کے ساتھ میں تفسیر کرتا ہوں، میں چاہتا ہوں کہ اس کا ٹاپک اور عنوان جو ہے وہ بھی آپ حضرات تک اس کو بھی سامنے رکھوں، تاکہ ہم کسی اگر خاص ٹاپک کو تلاش کرنا چاہیں تو وہ بھی ہمارے لیے آسان ہو. یعنی صرف یہ نہیں کہ ہم کسی سورہ کی تفسیر کے ذیل میں جو ہے کسی چیز کو تلاش کریں، بلکہ ہم ٹاپک وائز بھی جو ہے ہم کسی بھی لیکچر کو تلاش کر سکتے ہیں اور اس کو ہم سن سکتے ہیں، کوئی بھی موضوع ہمارے ذہن میں آ سکتا ہے. لہٰذا ہر آیت کا ہم نے ایک الگ ٹاپک جو ہے اس کا ہم اعلان کرتے ہیں تاکہ ہمارے ذہن میں یہ بات رہے. سورہ یاسین کا ایک تاریخی پس منظر ہے، اور تاریخی پس منظر اس کا یہ ہے کہ یہ تقریباً جو ہے 5ویں ہجرت کے 5ویں سال میں یہ سورہ جو ہے وہ نازل ہوئی ہے، اور یہ وہ دور تھا کہ جس وقت اسلام کی دعوت کو پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے عام کرنا شروع کیا اور دعوت اسلام کو پھیلانا شروع کیا. اس لیے کہ پہلے چھپ کے دعوت اسلام دی جاتی تھی، لیکن پھر حکم ہوا کہ اب اس دعوت کو جو ہے وہ عام کیا جائے. لہذا یہ وہ وقت تھا کہ جب شدید ترین ریئیکشن دشمن کی طرف سے، کفار کی طرف سے، مشرکین کی طرف سے سامنے آیا، اور شیب ابی طالب جو ہے اس کا بھی جو محاصرہ کیا گیا تھا اقتصادی، وہ بھی اس سے پہلے ہی وہ ہوا. پھر اس میں بہت زیادہ مسلمانوں کو تکلیفیں دی گئیں، ایزائیں پہنچائی گئیں، شکنجہ دیا گیا ان کو، اور پھر حبشہ میں ہجرت کرنے کا حکم بھی اسی زمانے میں آیا. تو اس کانٹیکسٹ کو سمجھنا بہت ضروری ہے سورہ یاسین کے، کہ سورہ یاسین جو ہے وہ پہلی بات تو یہ کہ یہ مکے میں نازل ہوئی ہے، اور جو سورتیں مکے میں نازل ہوئی ہیں ان کا زیادہ تر تعلق جو ہے وہ اسلام کے بنیادی عقائد سے ہے، یعنی توحید ہے، نبوت ہے، قیامت ہے. اور جو آیتیں مدینہ میں نازل ہوئی ہیں ان کا تعلق جو ہے زیادہ تر عملی احکام سے ہے اور فقہ سے ہے. تو سورہ یاسین جو ہے وہ چونکہ مکے میں نازل ہوئی ہے، لہذا اسلام کے جو بیسک عقائد ہیں، جو بلیف سسٹم ہے، اس کے اوپر جو ہے وہ بات کرتی ہے. دوسرا نقطہ وہ یہ ہے کہ سورہ یاسین جو ہے اس کی اپنی ایک اہمیت ہے، اس کی ایک فضیلت ہے اپنی. قرآن مجید میں اس کو قلب قرآن کہا گیا ہے، اور حدیث میں ہے کہ افضل من کل شیئن القرآن، کہ کائنات میں سب سے افضل چیز جو ہے وہ قرآن ہے. اور محفوفون برحمت اللہ، اور ماہ مبارک رمضان بھی قریب ہے، اور آج کا جو ہمارا یہ پروگرام ہے اور سیشن ہے वो इस लिहाज से भी अहम है कि माह मुबारक रमजान के लिए हम अपने आप को बेहतर तौर पर प्रिपेयर कर सकते हैं, बेहतर तौर पर हम तैयार कर सकते हैं, चूंकि रमजान को बहार कुरान का महीना करार दिया गया है। लिहाजा कुरान ही की वजह से माह मुबारक के रमजान की जो है असल अहमियत है और असल फजीलत है। तो इस रिवायत में है कि अफजल मिन कुल्ले शय इन कुरान, शय से मुराद हर वो कोई भी चीज, कोई भी शय, उससे अफजल कुरान है। महफूफून बिरहमतिल्लाह, कि जो कुरान से अपने आप को मानूस करता है वो अल्लाह की रहमत उसके शामिल हाल होती है। मलबूसूना बिन नूरिल्लाह, और अल्लाह के नूर के लिबास से वो मुजय्यन होता है। रहमतुल्लाह खैर मिम्मा यजमाउन, और फिर रहमत क्या है, कुरान मजीद खुद इस बात की तरफ इशारा करता है पैगंबर को खिताब करके कि रहमत वो है कि जो पूरी दुनिया की, चाहे तुम सारी नेमतें जमा कर लो, सारी दौलत और सर्वत जमा कर लो, लेकिन रहमत हर उस चीज से ज्यादा अफजल है, उससे ज्यादा खैर की हामिल है कि जो तुम जिसका तसव्वुर कर सकते हो और जिसको तुम दुनिया में जमा कर सकते हो। साहिब सूरत युद्ध अशरीफ इंदल्लाह है, हदीस के अल्फाज ये हैं कि जो शख्स सूरह यासीन से अपने आप को करीब करता है, जो सूरह यासीन का हामिल होता है, एक वो है कि हम सूरह यासीन की तलावत करते हैं, एक पहलू ये है कि हम सूरह यासीन की किराअत करते हैं, लेकिन एक है कि सूरह यासीन को समझना, अंडरस्टैंड करना और जो है इसकी गहराई में उतर कर इसके जो मीनिंग्स हैं, इसके जो मानी हैं, उस पर रिफ्लेक्ट करना, उसके ऊपर गौर करना जो है। हमारे बाज उरफा अपनी किताबों में इस बात की तरफ इशारा करते हैं कि सूरह यासीन हमारे मुसलमान माशरे में एक सेरेमोनियल, एक उसकी एक हैसियत बन चुकी है, और हकीकी माना में ये सिर्फ मरने वालों के लिए नहीं है, ये जो लोग इस दुनिया से जा रहे होते हैं सिर्फ उनके लिए पढ़ने के लिए नहीं है सूरह यासीन, बल्कि ये जिंदा लोगों के अहिया के लिए भी है। लिहाजा जो लोग जिंदा हैं उनके लिए भी सूरह यासीन उतनी ही अहमियत रखती है कि जितनी उन लोगों के लिए जब ये पढ़ी जाती है कि जो इस दुनिया से जा चुके हैं। तो ये एक चीज जो फजीलत के बारे में, और दूसरा ये कि ये भी जो बात की गई है कि मरने वाले के लिए सूरह यासीन जो है उसकी तलावत की जाती है, उसकी फजीलत है, उसकी अहमियत है। और हम जैसा कि हर थर्सडे नाइट को अगर सूरह यासीन पढ़ते हैं और तमाम मरने वाले और मरहूमीन जो हैं उनके इसाले सवाब के लिए हम जो है वो इस सूरह का सवाब जो है उनको बख्शते हैं, तो इसमें भी फिलॉसफी इसकी ये है कि सूरह यासीन में जो बुनियादी इस्लामी अकायद हैं वो खास तौर पर ये भी है ना कि जो हालत एहतजार में होते हैं, इस दुनिया से जाने वाले होते हैं, डाइंग पेशेंट जो होते हैं, उनके लिए भी सूरह यासीन बड़ी अहमियत रखती है। इसलिए कि इसके जो अकायद का जो सिस्टम इसमें जिस तरह से बयान किया गया है, जिस तफसील के साथ बयान किया गया है, जिस शिद्दत के साथ जो है बयान किया गया है, और आलम आखरत का जो पूरा नक्शा इसमें खींचा गया है, ये इस दुनिया से जाने वाले के लिए बहुत अहम है, ताकि वो दूसरी दुनिया के साथ यानी आलम कब्र और आलम बरजख के साथ अपने आप को मानूस कर सके, फेमिलियर बना सके। और हमारे पास मैंने बाज इबारतों में पढ़ा है, हमारे हुक्मा जाहिरन रिवायात और अहादीस की बुनियाद पर वो ये बात करते हैं कि जब इंसान इस दुनिया से चला जाता है या जो है वो इस दुनिया से जाता है, तो कुछ अरसे के लिए उसको बिल्कुल समझ नहीं आती कि वो एक नई दुनिया में आ गया है, और वो शदीद कंफ्यूजन का शिकार होता है। लिहाजा इस मौके पर जो तशी जनाजा में शरीक अफराद हैं और जो उसका एहतमाम करते हैं और जिस तरह से तलकीन पढ़ने का हुक्म दिया गया है, या सूरह यासीन की अहमियत है, तो उसका एक असर ये भी होता है कि मरने वाले को जो नई दुनिया है उसके साथ जो है वो मानूस करना। तो ये भी एक नुक्ता है सूरह यासीन के हवाले से, जो आगाज में मैं समझता हूँ कि उसकी अहमियत और उसकी फजीलत के को बयान करने के लिहाज से जो है अहम है। एक और रिवायत मैं आपके सामने पढ़ना चाहता हूँ, और उसमें यह है कि सूरह यासीन जो है वो अगर आप रात को पढ़ेंगे तो उसका एक अपना असर है, अगर आप दिन में पढ़ेंगे तो उसका जो है एक अपना असर है। अगर आप रात को सूरह यासीन पढ़ते हैं तो हदीस के अल्फाज हैं कि मिनल महफूजीना वल मरजूकीना, के महफूज भी होगा और मरजूक भी होगा, यानी उसको अल्लाह ताला अपना रिस्क भी देगा, रिस्क अता करेगा और उसकी अल्लाह ताला हिफाजत भी फरमाएगा। और अगर कोई शख्स जो है, ये दिन के हवाले से है, अगर कोई दिन में सूरह यासीन पढ़ता है तो अल्लाह ताला कहता है कि मैं उसकी हिफाजत का जिम्मा लेता हूँ और मैं उसके रिस्क का भी जिम्मा लेता हूँ। और अगर कोई रात को पढ़ता है तो 1000 फरिश्ते अल्लाह ताला भेजता है और उसको हर किस्म की आफत और बलाओं से वो महफूज रखते हैं, और मरने वाले के ऊपर जब पढ़ी जाती है तो उसके गुस्ल में ये 30,000 मलाइका शरीक होते हैं, नमाज जनाजा में शरीक होते हैं, और क्यामत तक जो है वो उस मरने वाले के लिए ये फरिश्ते जो हैं इस्तगफार करते हैं। और क्यामत के दिन भी जो सूरह यासीन से अपने आप को मानूस करता है, यानी एक लफ्ज है हदीस में, इसके ऊपर थोड़ा सा हो सकता है हम बात करें, कि जो सूरह यासीन का हामिल होगा, यानी जो सूरह यासीन को सिर्फ इसलिए नहीं कि सिर्फ वो तलावत कर रहा है और पढ़ रहा है, बल्कि इसकी जो रूहानियत है, मानवियत है, जो इसकी स्पिरिचुअलिटी है, इसके ऊपर उसकी जो है वो तवज्जो है, और सूरह यासीन के जरिए से वो अपनी सेल्फ डेवलपमेंट और स्पिरिचुअल डेवलपमेंट के लिए इस सूरह से जो है वो इस्तफादा कर रहा है, तो उसको क्यामत के दिन जो है मलाइका मुकर्रबीन और अंबियाए मुरसलीन जो है उनका दर्जा उनको जो है वो दिया जाएगा, उनका मकाम दिया जाएगा। जो हमारा आज का असल टॉपिक है और असल मौजू है जिसके ऊपर मैं थोड़ा सा ज्यादा तफसील के साथ बात करना चाहता हूँ, और वो ये है कि रिवायत के अल्फाज हैं कि इन्ना लिकुल्ले शैइन कल्बन व इन्नल कल्बल कुरान यासीन, के हर शय का एक कल्ब होता है। और अगर आज की हम साइंस को भी देखें तो वो भी इस चीज को प्रूफ कर चुकी है कि हर चीज का एक एसेंस होता है, हर चीज का एक कल्ब होता है, कि जो उस चीज को हरकत देने में अहम किरदार अदा करता है। तो कुरान मजीद का भी एक कल्ब है, और सूरह यासीन जो है उसको कल्ब कुरान कहते हैं। बाज उलमा ने जब सूरह यासीन पर अपनी तफसीर लिखी और जब उसको पब्लिश किया गया तो उस तफसीर का नाम भी कल्ब कुरान रखा गया। तो इस लिहाज से अब पहला क्वेश्चन ये है कि सूरह यासीन को कल्ब कुरान क्यों कहा जाता है। तो मैं कोशिश करता रहा कि सुन्नी और शिया उलमा की अक्सर तफासीर को देखूं, और इस हवाले से कल्ब कुरान के हवाले से हमारे मुफस्सरीन ने इस बारे में क्या कहा है और इसकी रीजंस क्या बयान की गई हैं कि हार्ट ऑफ द कुरान सूरह यासीन को करार दिया गया है। तो पहली चीज जो मैं देख सका हूं, हमारे जो कमेंटेटर हैं, हमारे जो मुफस्सरीन हैं, उन्होंने सूरह यासीन के हवाले से जो कुछ बातें लिखी हैं कि इसको कल्ब कुरान क्यों कहा जाता है। अलबत्ता इसमें कोई इत्तफाक राय नहीं है, सब लोग मुत्तफिक नहीं हैं, हर एक ने अपने अपने एतबार से मसले को बयान करने की कोशिश की है, लेकिन सबकी आरा मेरे ख्याल में बहुत ज्यादा रेलिवेंट हैं और सब पर तवज्जो करने की जरूरत है। तो पहली चीज ये है कि जिस तरीके से इंसान के की हयात, इंसान की लाइफ के लिए जो बुनियादी हैसियत कल्ब को और हार्ट को हासिल है, कि जिससे इंसान की जिंदगी और इंसान की हयात जो है वो वाबस्ता है। और शायद इसीलिए हमारे फुकहा जब ये ब्रेन डेथ से रिलेटेड फतावा जो है वो देते हैं और हम देखते हैं, तो उसमें वो ब्रेन डेथ को जो है वो डेथ करार नहीं देते, कि जब तक के हरकते कल्ब जो है किसी की बंद ना हो जाए। तो कल्ब को जो एक बुनियादी हैसियत हासिल है इंसान के जिस्म में और इंसान के बदन में, इसी तरीके से इंसान की एक रूहानी और एक मानवी हयात भी होती है, कि जिसको हयाते तय्यबा कहते हैं। हमारी जिंदगी जो है कुरान की आयात की रोशनी में, इंशाल्लाह जब मैं इस मौजू के ऊपर बात करूंगा यानी हयात तय्यबा के ऊपर, तो वहां पर मैं तफसील के साथ इंशाल्लाह इस पर रोशनी डालूंगा कि कुरान ये कहता है कि एक आपकी जाहिरी दुनिया जिंदगी है, मादी जिंदगी है। तो जब आपकी मादी जिंदगी वो है कि जब आप पैदा होते हैं, और जब आप पैदा होते हैं तो इसका मतलब ये है कि आपकी मौत भी यकीनी है, तो आप इस दुनिया में आते हैं और इस दुनिया से चले जाते हैं। इसी तरीके से इंसान की एक स्पिरिचुअल लाइफ भी होती है, इंसान की एक पाको पाकीजा हयात तय्यबा भी होती है, जिसका ताल्लुक आपकी रिलीजियस और स्पिरिचुअल लाइफ से है। इसका मतलब यह है कि इसमें भी आपकी पैदाइश का और आपके इस दुनिया में आने का एक वक्त मुकर्रर है, और इस दुनिया से जाने का भी वक्त मुकर्रर है। यानी जिस तरीके से हमारी दुनियावी हयात में हमारी एक हमारी पैदाइश होती है और हमारी मौत होती है, इसी तरह हमारी स्पिरिचुअल लाइफ की भी एक मौत होती है और एक हयात होती है। जो हयात है हमारी उस वक्त है कि जब हम हकीकी माना में ईमान के हामिल होते हैं, और हकीकी माना में हम दीनदारी को, स्पिरिचुअलिटी को, रूहानियत को, मानवियत को, दीन को हम अपनी जिंदगी में अडॉप्ट करते हैं, और अपनी जिंदगी जो है वो दीन के अहकाम के मुताबिक जो है, और अपनी स्पिरिचुअल लाइफ को हम कुरान और सुन्नत की तालीमात के बुनियाद के ऊपर जो है वो गुजारते हैं। और मौत भी वो होती है कि जब इंसान दीन और मजहब को फरामोश कर देता है। खुद हमारे ही मुसलमानों में ही शायद कम तादाद नहीं है ऐसे अफराद की कि जो शुरू में बहुत मोमिन थे, बहुत मुसलमान थे, बहुत ज्यादा कुरान और हदीस से वाबस्ता थे, लेकिन आहिस्ता आहिस्ता सरकमस्टांसेस और एनवायरमेंट की वजह से उन्होंने दीन को भी छोड़ दिया, मजहब को भी छोड़ दिया। या हमारे ही अफराद में ऐसे अफराद की कमी नहीं है कि जो सिर्फ जो है वो जाहिरी तौर पर मुसलमान है या दावे की हद तक मुसलमान है, लेकिन जिसको कुरान हकीकत दीन कहता है, कि जिसको कुरान हकीकत ईमान कहता है, वो शायद जो है उस तक पहुंचना कोई आसान काम नहीं है। तो कहने का मकसद ये है कि जिस तरीके से कल्ब जो है इंसान के लिए एक हयात का बाइस होती है, उसकी जिंदगी का बाइस बनती है और वाइटल रोल प्ले करता है कल्ब इंसान की जिंदगी के लिए, इसी तरीके से इंसान की रूहानी हयात के लिए जो है वो उसके जो बुनियादी अकाइद हैं, जिसमें तौहीद है, जिसमें नबुवत है, जिसमें क़यामत है, ये तीन वो बुनियादी अकाइद हैं कि जो किसी रूहानी और मानवी और स्पिरिचुअल लाइफ की जो है वो हार्ट है और कल्ब है। तो आपने देखा कि अगर मैं ये समझता हूं कि मैं दीनदार हूं और मैं हकीकतन ईमान मेरे कल्ब में मौजूद है, तो इसका मतलब ये है कि तमाम चीजों से पहले नमाज, रोजा, हज, जकात, ये सब बात की चीजें हैं, सब सेकेंडरी चीजें हैं, इसीलिए इनको फुरुआत दीन करार दिया गया है। लेकिन जो उसूल दीन है उसमें तौहीद, नबुवत और क़यामत, और फिर बाद में इमामत और दूसरी चीजें आती हैं। तो ये तीन बुनियादी अकायद जो हैं, ये रूह है इंसान की रूहानी और मानवी और स्पिरिचुअल हयात के लिए। तो ये ही वो अकायद हैं कि जो सूरह यासीन के अंदर जिसको बयान किया गया है, بڑی خوبصورتی کے ساتھ، بڑی خوبصورت مثالوں کے ساتھ، بڑی ڈیپت اور بڑی گہرائی کے ساتھ. انشاءاللہ آئندہ سیشن میں میں اس پوری سورہ کا ایک خلاصہ بھی بیان کروں گا شروع میں، تاکہ ہمیں یہ پتہ چلے کہ سورہ یاسین کن موضوعات سے اس میں گفتگو کی جاتی ہے، اس کے کنٹینٹس کیا ہیں، اس کے معانی کیا ہیں، اس کی مختلف ڈائمنشنز کیا ہیں، اس کے مختلف اسپیکٹس کیا ہیں، تاکہ جیسا کہ ہمارے پاس قرآن مجید کی بھی ایک آیت ہے اور اس آیت کی روشنی میں قرآن مجید میں ہے کہ قل ہاذہ سبیلی ادعو الی اللہ علی بصیرۃ انا ومن اتبعنی. پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو اللہ تعالی خطاب کر کے فرماتا ہے، بڑی خوبصورت آیت ہے، وہ فرماتا ہے کہ قل اے رسول کہہ دو کہ ہاذہ سبیلی یہ میرا راستہ ہے، ادعو الی اللہ میں اس راستے کی طرف تمہیں بلاتا ہوں، علی بصیرۃ انا ایک بصیرت کی بنیاد پر، یعنی میں جس راستے کی طرف بلا رہا ہوں میں اس راستے کے بارے میں انڈرسٹینڈ بھی کرتا ہوں، میں اس راستے کے بارے میں انسائٹ فل بھی ہوں، میرے اندر بصیرت بھی ہے، میرے اندر آگاہی بھی ہے، میں سمجھتا ہوں کہ یہ راستہ حق اور حقانیت پر وابستہ ہے اور اس کے اوپر منحصر ہے، لہٰذا مجھے شعور بھی ہے، مجھے آگاہی بھی ہے، مجھے اویئرنیس ہے کہ میں کیا کر رہا ہوں، کس طرف جا رہا ہوں، کس راستے پر ہوں، اور وَمَنِ اتَّبَعَنِ اور جو مجھے فالو کرتے ہیں وہ بھی جب کسی کام کا آغاز کرتے ہیں تو وہ آگاہی اور بصیرت کے ساتھ کرتے ہیں. تو میں سمجھتا ہوں کہ سورہ یاسین کی آج ہم نے جو تفسیر کی ہے، یہ جو ساری تفصیلات میں مقدمتاً بیان کر رہا ہوں، وہ بھی اس کی بنیاد یہی قرآن مجید کی آیت ہے کہ جب ہم سورہ یاسین جیسی انتہائی اہم سورہ کا آغاز کر رہے ہیں تو اس کا مطلب یہ ہے کہ ہم جو ہے وہ پوری بصیرت کے ساتھ، پوری آگاہی کے ساتھ، پوری اٹینشن کے ساتھ، پوری توجہ کے ساتھ جو ہے ہم اس سورہ کا آغاز کریں اور اس میں جو ہے وہ ہمیں انڈرسٹینڈ ہو. اور پھر ایک جنرل میسج بھی قرآن مجید کی اس آیت میں ہے اور وہ یہ ہے کہ اگر ہمارے ہم اپنے مذہب کی بات کرتے ہیں، اپنے دین کی بات کرتے ہیں، تو ہمارا دین، ہمارا مذہب جو ہے وہ انڈرسٹینڈنگ کی بنیاد پر ہونا چاہیے، وہ معرفت کی بنیاد پر ہونا چاہیے، وہ انڈرسٹینڈنگ کی بنیاد پر ہونا چاہیے، نہ یہ کہ تقلید کی بنیاد پر ہو کہ چونکہ میرے ماں باپ مسلمان تھے، چونکہ میرا انوائرمنٹ مسلمان تھا، اسلامی تھا، لہٰذا میں آج مسلمان ہوں، لہٰذا میں آج شیعہ ہوں، لہٰذا میں آج اہل بیت کا ماننے والا ہوں، لہٰذا میں آج اسلام کا پیروکار ہوں، اسی لیے میں قرآن کو احترام کرتا ہوں، بلکہ خود انڈرسٹینڈنگ حاصل کرنا اور خود معرفت حاصل کرنا جو ہے وہی ورتھ فل ہے اور وہی جو ہے وہ بنیادی طور پر ویلیو ایبل ہے. تو بصیرت اور قرآن مجید کا، جو حضرات آپ میں سے شروع سے میرے ساتھ اور میرے لیکچرز کے اندر آ رہے ہیں، میں نے بیچ میں بھی کہا اور آپ نے احساس بھی کیا ہوگا کہ قرآن مجید کو جب آپ ان ڈیپتھ پڑھنا شروع کرتے ہیں، انڈرسٹینڈ کرنا شروع کرتے ہیں، تو اس میں سب سے پہلے یہ کہ آپ اپنے آپ کو ایویلویٹ بھی کریں کہ آپ قرآن میں کتنا انٹرسٹ لے رہے ہیں. اگر آپ یہ محسوس کریں کہ آپ کو قرآن میں انٹرسٹ نہیں ہے، آپ کو قرآن میں کوئی دلچسپی نہیں ہے، تو اس کا مطلب یہ ہے کہ قرآن سے آپ کا جو ارتباط ہے، جو ریلیشن شپ ہے، وہ صرف جو ہے وہ ظاہری طور پر ہے لیکن اس کا حقیقت سے کوئی تعلق نہیں ہے. تو یہ چیز جو ہے وہ اس لحاظ سے امپورٹنٹ ہے کہ جب انسان قرآن میں دلچسپی لینا شروع کرتا ہے، قرآن کے مسائل پر غور کرنا شروع کرتا ہے، اس پر پونڈر کرتا ہے، ریفلیکٹ کرتا ہے، تو اس سے اللہ تعالیٰ یہ کہتا ہے کہ میں بصیرت عطا کرتا ہوں، میں حکمت عطا کرتا ہوں، میں انسان کو انسائٹ فل بناتا ہوں. اور انسان کے پاس جب حکمت آتی ہے تو حکمت کے نتیجے میں اللہ تعالیٰ یہ کہتا ہے کہ انسان جو ہے وہ صحیح اور غلط کی پہچان جو ہے وہ اس کو جو ہے ہو جاتی ہے. تو یہ اس لحاظ سے بہت اہم ہے سورہ یاسین کے، جس کا ہم نے آغاز کیا ہے اور جس کے بارے میں پہلی بات میں نے یہ کی کہ چونکہ یہ تین عقائد، ان سے بہت تفصیل کے ساتھ سورہ یاسین میں بحث کی گئی ہے، توحید ہے، نبوت ہے اور قیامت ہے، لہذا میں یہاں پر اس موقع پر یہ بھی میں میسج دینا چاہتا ہوں क्योंकि हमारी जो कुरान की तफसीर है वो मैसेज ओरिएंटेड भी है। सिर्फ ये नहीं है कि हम थ्योरेटिकली और हिस्टोरिकली चीजों को पढ़ें, बल्कि मैंने तमाम कुरान की आयात में जब भी कभी वजाहत करने की कोशिश की तो मेरी हमेशा कोशिश ये होती है कि हम उस तफसीर को मैसेज ओरिएंटेड बनाएं, यानी वो ये कि हम कुरान की इस आयत से हम क्या इस्तफादा कर सकते हैं और क्या जो है हम उससे जो है वो फायदा उठा सकते हैं। लिहाजा इस लिहाज से बहुत अहम है हमारे लिए कि हम जो है अकाइद के ऊपर हम तवज्जो दें, तौहीद, नबुवत और कयामत, कि जो आम तौर से हमारे लिए एक बड़ा मसला है। आप ये देखें कि हमें कितना शौक है कि हम अल्लाह ताला के वजूद को समझें, तौहीद पर हम गौर करें, नबुवत पर करें, कयामत पर बात करें, जो हमारी असास है। आप यकीन करें कि अगर हमारी बुनियादें कमजोर होंगी, बिल्कुल इसी तरीके से जिस तरीके से ये देखें माइक अपना बंद कर दें अगर किसी का खुला हुआ है तो। राफिया, आपका माइक खुला हुआ है जी? तो इस सूरत में आप देखें कि जब खुद आम स्कूल में भी और कॉलेज के अंदर भी जिस वक्त किसी की बुनियादें कमजोर होती हैं तो उस सारी उम्र वो कमजोर ही रहता है। इसी तरीके से ये जो हमें इस्लाम समझ नहीं आता, ये जो हमें बाज दफा स्पीकर्स होते हैं, मजालिस सुनते हैं, लेक्चर सुनते हैं, हमारे पास हमें अंडरस्टैंड नहीं कर पाते, तो उसकी वजह बुनियादी तौर पर ये होती है कि हमारी बुनियादें कमजोर हैं। तौहीद, नबुवत और कयामत, अगर आज आप प्रैक्टिकली भी आप देखें कि फर्ज करते हैं कि आप मुसलमानों की कितनी तादाद है दुनिया में, लेकिन आप देखें कि शायद बड़े महदूद पैमाने पर लोग ऐसे हैं कि जो तौहीद, नबुवत और कयामत, इन तीन को वाकयन गहराई में समझना चाहते हैं। तो जब हमारी बुनियादें कमजोर होती हैं, मखसूसन हमारी यूथ, हमारे नौजवान जो हैं, तो जिस वक्त मेरी आमतौर से हमेशा ये बात रहती है और मेरी अंडरस्टैंडिंग और मेरा एक्सपीरियंस भी ये है कि हम बहुत खुश होते हैं कि हम जदीद मौजूआत के ऊपर बात करें और हमें जो है इस्लामोफोबिया पे बात की जाए, हमसे जो है वो सोशल मीडिया पे बात की जाए, हम पे जो है और जदीद मसाइल पर। लेकिन कभी हमें इस पर गौर भी करना चाहिए कि जब तक हमारी बेसिक्स ठीक नहीं होंगी हम कोई भी टॉपिक सही तरह समझ नहीं सकते। लिहाजा ये भी बहुत अहम है। तो दूसरी वजह जिसकी वजह से इसको कल्बे कुरान कहा गया है, और वो ये है कि जिस तरीके से सूरह फातिहा को उम्मुल किताब कहा गया है, यानी पूरी तालीम जो कुरान की है उसका खुलासा जो है वो सूरह हम्द में है और सूरह फातिहा के अंदर है। इसी तरीके से कल्बे कुरान कहा गया है सूरह यासीन को, इसलिए कि कुरान की दावत को, जो कुरान जिस चीज की तरफ दावत देता है, जिसमें अखलाकियात भी हैं, जिसमें अकाइद भी है और जिसमें जो है वो ज्यूरिसप्रूडेंशियल एस्पेक्ट भी है, और वो दावत जो है कुरान की वो बड़ी शिद्दत के साथ है, बड़ी वजाहत के साथ है, बड़ी मजबूती के साथ है, बड़े इस्तदलाल के साथ है, और इस अंदाज में है कि हमारे उलमा ये कहते हैं कि ये जो जमूत इंसान पर तारी हो जाता है, जिसको हम सॉलिडिटी कहते हैं, ये जो हम एक जगह पर स्टक हो जाते हैं, जब हम जमूत का शिकार हो जाते हैं, तो फिर हमें कोई पावरफुल चीज चाहिए, ऐसी मोटिवेशन चाहिए कि जो हमें हरकत दे सके, जो हमारी रूह को बेदार कर सके। तो सूरह यासीन इस लिहाज से बहुत अहम है कि इसमें अल्लाह ताला ने जो इश्यूज, जो प्रिंसिपल्स, जो बुनियादें जिनकी तरफ इशारा किया गया है, जिन बातों की तरफ दावत की गई है, उसमें बहुत ज्यादा शिद्दत है, इंटेंसिटी है, बहुत ज्यादा वजाहत है, बहुत जबरदस्त इस्तेदलाल है, बड़े अहम पहलू हैं कि जो इंसान की रूह को बेदार करने के लिए बहुत अहम है। तीसरी वजह जो सूरह यासीन को कल्बे कुरान कहा जाता है वो इसलिए कि सूरह यासीन जो है, आपको मालूम है कि यासीन ये दो लफ्जों से बनी है और ये कुरान के हुरूफ मुकत्तेआत हैं, यानी वो हुरूफ हैं कि जो जिनमें जो असरार है جن تک ابھی تک کوئی نہیں پہنچ سکا. اور انشاءاللہ حروف مقطعات پر شاید کسی موقع پر میں تفصیل کے ساتھ بات کروں. تو یاسین میں یا جو ہے وہ عربی میں جب ہم کسی کو بلاتے ہیں, جب ہم کسی کو پکارتے ہیں تو یا کا لفظ استعمال کرتے ہیں, اور پھر سین جو ہے اس سے مراد پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی ذات ہے. یاسین یعنی یہ پیغمبر کی سورہ ہے, ہمارے نبی ان کی یہ سورہ ہے. اب خود یاسین آپ کو کیوں کہا جاتا ہے, سین سے آپ کو کیوں پکارا گیا ہے, یہ خود اس کے اندر ایسے اسرار و رموز ہیں کہ جن تک شاید آج تک کوئی نہیں پہنچ سکا ہے. تو سورہ یاسین کو اس لیے قلب قرآن کہا جاتا ہے کہ خود حضرت محمد صلی اللہ علیہ وآلہ وسلم جو ہیں اس کائنات کے جس کو عالم امکان کہتے ہیں, یہ کائنات جس کو عالم وجود کہتے ہیں, یعنی صرف یہ دنیا نہیں بلکہ جتنے بھی عوالم موجود ہیں, جتنی بھی میٹیریلسٹک اور اسپریچول ورلڈز موجود ہیں, اس دنیا کی بھی ایک روح ہے. جس طرح سے انسان کے اندر ایک روح ہے اور انسان اپنی روح کے بغیر جو ہے وہ اگر کوئی بھی چیز انسان میں ہے, انسان ارادہ کرتا ہے, انسان حرکت کرتا ہے, انسان کوئی کام انجام دیتا ہے, انسان کچھ سوچتا ہے, غور کرتا ہے, انسان جو ہے موٹیویٹ ہوتا ہے, یہ سب چیزوں کی بنیاد جو ہے وہ روح ہے. اسی طریقے سے یہ کائنات بھی جو ہے وہ ایک انسان کبیر کی مانند ہے. اس کائنات کی بھی ایک روح ہے, اس کائنات کی بھی ایک اساس ہے. یہ کائنات جو ہے ہمارے جب ہم کوئی عمل کرتے ہیں تو یہ کائنات اس پر ریئیکٹ کرتی ہے. یہ قرآن کی روشنی میں میں نے پچھلے دنوں اس پر کافی گفتگو کی ہے کہ جب آپ کوئی غلط کام کرتے ہیں, جب آپ کوئی ایسا کام کرتے ہیں کہ جو اس کائنات کے لیے, جو عالم فطرت کے لیے ایکسیپٹیبل نہ ہو, قابل قبول نہ ہو, جیسے انسان کا معدہ جو ہے اگر آپ کوئی غلط چیز کھاتے ہیں, اگر آپ زہر کھاتے ہیں تو آپ کا معدہ اس کو ایکسیپٹ نہیں کرتا, اسی طرح سے یہ کائنات جو ہے ایک حد تک چیزوں کو برداشت کرتی ہے, ایک حد تک چیزوں کو ایکسیپٹ کرتی ہے, لیکن ایک وقت ایسا آتا ہے جب انسان ظلم کے لحاظ سے, انسان اپنے شر کی وجہ سے, اپنے ایول ڈیڈز کی وجہ سے, انسان اپنی غلط کاموں کی وجہ سے جب انسان اس مقام تک پہنچ جاتا ہے تو کائنات اس پر ریئیکٹ کرتی ہے, کائنات کا اس کے خلاف رد عمل ہوتا ہے. تو کہنے کا مقصد یہ ہے کہ جس طرح انسان ایک زندہ موجود ہے, اسی طریقے سے کائنات بھی ایک زندہ موجود ہے. اگر وہ زندہ ہے تو اس کا مطلب یہ ہے اس کو ایک روح کی ضرورت ہے. وہ روح کی ضرورت اس لیے ہے کہ جس کے ساتھ یہ کائنات باقی رہ سکے, جس کے ساتھ یہ کائنات زندہ رہ سکے. اور پیغمبر کی ذات حدیثوں کے مطابق جو ہے وہ یہ ہے کہ لو لا کا لما خلقت الافلاق, اے پیغمبر اگر تم کو خلق نہ کرتا تو میں اس کائنات کو خلق نہ کرتا, اگر تمہیں میں نے خلق نہ کیا ہوتا. تو رسول کی ذات, پیغمبر کی ذات جو ہے وہ غرض خلقت کائنات ہے, اور اس عالم وجود جو ہے اس کی روح جو ہے وہ خود قلب جو ہے وہ خود پیغمبر کی ذات ہے. یعنی اللہ تعالیٰ کا فیض جو ہے وہ اس کائنات میں نہیں پہنچ سکتا ہم تک جب تک اس کے درمیان ایک میڈیئیٹر موجود نہ ہو, ایک واسطہ موجود نہ ہو کہ جو عالم ملکوت کو اس عالم مادہ کے ساتھ متصل کر سکے. اسی لیے اللہ تعالیٰ قرآن مجید میں فرماتا ہے فالمدبرات امرن, کہ اس کائنات کی تدبیر ملائکہ کے ہاتھ میں ہے, فرشتوں کے ہاتھ میں ہے. اللہ تعالیٰ نے اس نظام کو اسباب اور مسببات, causes and effects کی بنیاد پر اللہ تعالیٰ نے اس نظام کو بنایا ہے. یعنی اللہ تعالیٰ کی روش یہ ہے, اللہ تعالیٰ کا انداز یہ ہے کہ اس کائنات میں انوالو ہوتا ہے وہ واسطوں کے ذریعے سے, وہ مختلف جو علل اور اسباب ہیں, افیکٹس ہیں, کاز ہیں, ان کے ذریعے سے اللہ تعالیٰ جو ہے وہ کام انجام دیتا ہے. اس کے پیچھے ایک گہرا فلسفہ ہے, میں چاہتا تھا کہ آج اس کی طرف اشارہ کروں لیکن شاید اتنے ہمارے پاس اب وقت ختم ہو چکا ہے, تو میں اس کو وائنڈ اپ کرنا چاہتا ہوں. ہو سکتا ہے میں اگلے سیشن میں اس کو میں مزید وضاحت کروں کہ قلب کائنات پیغمبر اکرم کو کیوں قرار دیا گیا ہے. یہاں سے بس تیسری چیز میں اس کی طرف صرف اشارہ کروں گا और तो जैसा कि मैंने कहा कि सूरह यासीन कल्ब है, ये पैगंबर की सूरह है, आप आलम इमकान की रूह हैं और कल्ब हैं, और अल्लाह का फैज पहुंचता ही उस वक्त है कि जब बीच में इंसाने कामिल मौजूद हो। सिर्फ ये मैंने इशारा करता चला जाऊं कि अल्लाह ताला का फैज डायरेक्ट नहीं पहुंच सकता। मिसाल मसलन आप हमारे यहाँ आप आमतौर से भी ये इंसान के जहन में आता है कि इंसान जब बीमार होता है तो कभी कभी सोचता है कि अल्लाह ताला ने इंसान के दिमाग को इतना पेचीदा क्यों बनाया है, कल्ब को इतना पेचीदा क्यों बनाया है, इतने जरियों के साथ, इतने वास्तों के साथ अल्लाह ताला ने काम क्यों किया है, अल्लाह ताला डायरेक्ट आंख क्यों नहीं बना देता, अल्लाह ताला डायरेक्ट कल्ब क्यों नहीं बना देता। तो देखें, ये मुमकिन ही नहीं है, ये पॉसिबल पॉसिबल नहीं है, खुद अल्लाह के लिए भी मुमकिन नहीं है। इसलिए कि इसमें अल्लाह की ताकत का मसला नहीं है, अल्लाह की कुदरत का मसला नहीं है, इसमें असल मसला यह है कि चीज खुद इतनी कैपेसिटी नहीं रखती, वो चीज खुद इस काबिल नहीं है कि वजूद में आ सके। मिसाल के तौर पर आप जब खाना पकाते हैं तो आप खाने को पकाने के लिए आप डायरेक्ट आग में क्यों नहीं डाल देते खाने को, आपको देगची की जरूरत क्यों होती है? इसलिए कि देगची जो है उसके अंदर ये कैपेसिटी है कि वो आग को बर्दाश्त कर सके और फिर फूड तक जो है वो पहुंच सके। तो ये बड़ा इंपॉर्टेंट है कि अल्लाह ताला का फैज डायरेक्ट नहीं पहुंच सकता। जिस तरह सूरज की रोशनी जो है वो हम तक हजारों वास्तों के जरिए पहुंचती है, अगर सूरज की डायरेक्ट रोशनी हम पर पड़े तो पूरी कायनात जलकर खुद ही जो है वो तबाह बर्बाद हो जाएगी। लिहाजा हर चीज के लिए वास्तों की जरूरत है, इस कायनात को इंसाने कामिल की जरूरत है ताकि अल्लाह ताला का फैज पहुंच सके। और मुझे याद आ रहा है आयतुल्लाह जवादी आमली एक मकाम पर लिखते हैं कि हत्ता वो शिमर कि जिसने इमाम हुसैन अलैहिस्सलाम को शहीद किया, उस शिमर के पास इमाम हुसैन को कत्ल करने की जो ताकत थी वो भी इमाम हुसैन के जरिए से हासिल हुई, क्योंकि वो उस वक्त के इमाम इंसाने कामिल थे, वो वास्ते फैजे इलाही थे, और उसी के जरिए से अल्लाह ताला का फैज पूरी कायनात में पहुंचता है। तो अगर उसने किसी ताकत के जरिए से, किसी कुदरत के जरिए से इमाम हुसैन को कत्ल किया, तो वो कत्ल करने की ताकत भी उसको इमाम हुसैन अलैहिस्सलाम ने अता की। लेकिन अलबत्ता इस समझने की जरूरत है कि जितने भी वास्ते हैं, चाहे वो आइम्मा की जात हो, चाहे वो अंबिया की जात हो, वो अपनी जात में मुस्तकिल नहीं है। अगर उनके पास कोई ताकत है तो वो अल्लाह की दी हुई है, अगर उनके पास कोई तासीर है तो वो भी अल्लाह की तरफ से दी गई है। कोई भी हस्ती इस कायनात में एक लहसे के लिए भी अल्लाह ताला की सपोर्ट के बगैर बाकी नहीं रह सकती। इस चीज को जो है वो समझना जरूरी है। और आखिरी चीज जो कल्बे कुरान के हवाले से है, अल्लामा तबातबाई बड़ी खूबसूरत बात की तरफ इशारा करते हैं कि कोई बहुत बड़े आलिम जो हैं वो अल्लामा तबातबाई के पास गए और कहा कि सूरह यासीन को कल्बे कुरान क्यों कहा जाता है। तो आपने कहा कि मैंने यही सवाल अपने उस्ताद से किया जो बहुत बड़े आरिफ थे अपने वक्त के, तो उन्होंने कहा कि सूरह यासीन को कल्बे कुरान उस आखिरी आयत की वजह से किया कहा जाता है कि जिसमें इरशाद होता है कि इन्नमा अमरुहु इदा अरादा वो शैअन अन यकूल लहू कुन फयकून फसुभान लजी बियदही मलकूत कुल शैइन व इलैहि तुरजाउन। अब आप देखें कि ये जो आखिरी आयत है, इंशाल्लाह जब मैं इस पर आऊंगा तो फिर हम तफसील के साथ बात करेंगे, बड़ी अजीब कुरान मजीद की आयत है। अल्लामा तबतवाई कहते हैं कि सूरह यासीन को कल्बे कुरान इस आयत की वजह से दिया गया है, इसलिए कि मलकूत का मतलब यह है कि इस कायनात में जो भी चीज मौजूद है उसके दो चेहरे हैं, दो उसके एस्पेक्ट हैं। एक वो चेहरा है जो आलम खल्क यानी इस दुनिया की तरफ है, मखलूकात की तरफ है, और एक वो चेहरा है कि जो अल्लाह की तरफ है। जो चेहरा इस दुनिया की तरफ है उसमें तब्दीली वाक्या होती है, उसमें चेंज आती है, उसमें तबाही और बर्बादी आती है, उसमें तरक्की का उंसुर पाया जाता है, उसमें इर्तका का उंसुर पाया जाता है। लेकिन वो चेहरा जो अल्लाह की तरफ है वो चेहरा साबित है, उसमें कोई तब्दीली वाक्य नहीं हो सकती। तो वो اصل اللہ تعالیٰ کی طرف اس کا رخ کائنات کا، اس کو کہتے ہیں ملکوت. اللہ تعالیٰ یہ کہنا چاہتا ہے کہ ملکوت آسمان و زمین جو ہے وہ میرے ہاتھ میں ہے. یعنی گویا دو بڑی اچھی مثالوں کے ساتھ میں اپنی گفتگو کو ختم کرتا ہوں تاکہ ہمیں اندازہ ہو کہ اس کو قلب قرآن کیوں کہا جاتا ہے. قرآن کی آخری آیت کے مطابق جب یزید نے امام سجاد علیہ السلام سے یہ سوال کیا کہ یہ بتاؤ کہ فتح کس کی ہوئی، تو امام سجاد علیہ السلام فرماتے ہیں، اے یزید جب اذان کا وقت ہوگا تو تم دیکھ لینا کہ فتح جو ہے وہ کس کی ہوئی. اب آپ دیکھیں کہ ایک پورا کربلا کا واقعہ، یزید کا ظلم و ستم، قتل و غارت گری اور کس طرح سے خون کا بہنا اور نوک نیزہ پر سروں کا بلند کرنا، یہ ساری چیزیں اس پورے واقعے کا دنیاوی رخ ہے، لیکن امام سجاد علیہ السلام نے ایک ملکوتی رخ دکھایا اور وہ یہ دکھایا کہ ان تمام تبدیلیوں کے پیچھے ایک ایسی چیز ہے جو ثابت و استوار ہے، جو اس کی اصل اسپرٹ ہے. جب حضرت زینب سلام اللہ علیہا سے ابن زیاد نے یہ پوچھا کہ کیف رأیت فعل اللہ بأخیک، اے زینب تو نے فعل خدا کو اپنے بھائی کے بارے میں کیسا پایا، تو حضرت زینب نے کہا ما رأیت الا جمیلا، میں نے سوائے حسن و جمال کے کچھ نہیں دیکھا. تو آپ نے دیکھا کہ ایک طرف یہ کائنات ہے، یزید ہے، ابن زیاد ہے، شمر ہے، عمر سعد ہے، اور اس طرح قتل و غارت گری ہے، کربلا کا واقعہ ہے، پیاس کا واقعہ ہے، پانی کو بند کرنا ہے، اور دوسری طرف وہ حسن و جمال ہے کہ جس کو حضرت زینب سلام اللہ علیہا دیکھ رہی ہیں، اور وہ کہتی ہیں کہ میں نے سوائے حسن و جمال کے کچھ نہیں دیکھا. یہ وہ کائنات کا ملکوتی پہلو ہے، یہ وہ کائنات کا وہ رخ ہے کہ جو اللہ کی طرف ہے، اور ایک رخ وہ ہے کہ جو ہماری طرف ہے، انسانوں کی طرف ہے. انشاءاللہ اللہ تعالی ہم سب کو توفیق دے کہ ہم سورہ یاسین کو بہتر سے بہتر سمجھنے کی کوشش کریں اور اپنی زندگی میں اس کو امپلیمنٹ کر سکیں. وصلی اللہ علی محمد و علی آلہ الطیبین الطاہرین المعصومین. Can we have the ayat number for this ayah? یہ آخری آیت ہے. اگر آپ سورہ یاسین کی آخری آیت دیکھیں تو آپ کو نظر آ جائے گا کہ ظاہراً 86 ہے یا جو بھی ہے، بہرحال آخری آیت ہے قرآن مجید میں. اس میں آپ جو ہے وہ اس آیت کو دیکھ سکتے ہیں. میں آپ کو نمبر بھی بتاتا ہوں، آیت نمبر 83 ہے. فسبحان الذی بیدہ ملکوت کل شیء. انشاءاللہ ہم تفصیل کے ساتھ اس کے بعد بات کریں گے. جا جی، تھینک یو سو مچ. اوکے، بہت شکریہ. انشاءاللہ پھر اپنا خیال رکھیے گا. پھر نیکسٹ ویک انشاءاللہ ہم سورہ یاسین کے حوالے سے پھر دوسرا ہمارا سیشن شروع ہوگا، اور میں بہت تفصیل کے ساتھ اس سورہ کو تفسیر کرنا چاہتا ہوں، اور امید ہے کہ انشاءاللہ آپ اس پر غور بھی کریں گے، اور مزید اس کے اوپر جو ہے جو کوسچنز آپ کے ہوں گے وہ بھی جو ہے وہ انشاءاللہ بتائیے گا.